यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। यही मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ निष्पक्ष भइरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री रमेश लेखकको निर्देशन। एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। प्रधानमन्त्री लगायत नेताहरू विरूद्ध सामाजिक सञ्जालबाट अफवाह फैलाउने दुर्गा प्रसाई पक्राउ। र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले यही मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ निष्पक्ष भइरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। धनगढ़ीमा आज सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारी गर्न सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरूरी रहेको उल्लेख गर्नुहुँदै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले शान्ति सुरक्षा अमन चयन कायम राख्न तथा अपराध नियन्त्रण विपद व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाएर अघि बढ़न मातहतका निकायलाई निर्देशन दिनुहुँदै त्यसका लागि सबैका बीचमा समन्वय जरूरी रहेको बताउनुभयो। गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश छिमेकी मुलुक चीन र भारतसँग जोड़िएको सुरक्षा संवेदनशील भएकोले सीमा सुरक्षा लागू औषध ओसार पसार मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप सुदृढ़ तुल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानून बनाएर संसदमा प्रवेश गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय र भइरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो। आयोगले उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनु भएको छ। पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहमा आज सम्बोधन गर्नुहुँदै उहाँले औषधिमा फार्मेसी व्यवसाय र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको जानकारी दिनुभयो। सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने भन्नुहुँदै उहाँले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। विपन्न र असहाय नागरिकले पनि सहज रूपमा सबै खाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारको काम भइरहेको बताउनुभयो। सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेश गर्नुभएको छ। मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले आज भद्रकाली स्थित राष्ट्रिय समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीको अवलोकन भ्रमण गर्नुभयो। अवलोकनपछि मन्त्री अधिकारीले नापी तथा मालपोत लगायत भूमि व्यवस्थासँग सम्बन्धित पुराना ऐन कानून कार्यविधि र पुरातन मानसिकताका कारण कामकाज गर्न कठिन भएको बताउँदै पुराना तथा बाजिएका ऐन नियम कानून संशोधन तथा परिमार्जन प्रक्रियामा अहिले मन्त्रालय क्रियाशील रहेको जानकारी दिनुभयो। धरान भैरवा वीरगंज जनकपुर कृष्णनगर जस्ता महत्वपूर्ण शहर तथा व्यापारिक केन्द्र सहित देशव्यापी रूपमा जग्गाको स्वामित्व भोगचलन र उपयोगका बारेमा विवाद तथा झमेला रहेको उल्लेख गर्नुहुँदै वहाँले भूमि व्यवस्थासँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक नीतिगत व्यवस्थासहित सुशासनलाई प्राथमिकता दिने गरी मन्त्रालयमा कामकाज भइरहेको प्रश्न पार्नुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि युएनएफसीसीका पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 नेपालको सहभागिता प्रभावकारी रूपमा भइरहेको बताउनु भएको छ। सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा उहाँले संचारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै सम्मेलनमा नेपालले प्राथमिकताका साथ आफ्ना मुद्दा उठाइरहेको र सोही विषयसँग सम्बन्धित विभिन्न उच्चस्तरीय भेटवार्ता समेत भएको बताउनुभयो। उक्त सम्मेलनमा नेपाललाई जलवायु संकटसँग जुझ्नका लागि विभिन्न अनुदान उपलब्ध गराउने लगायतका विषयमा सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक अपरान्ह 4 बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ। बैठकमा उपनिर्वाचन केन्द्रीय समितिको बैठकको तयारी, पार्टीको विधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ। साइबर अपराध सम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। निजलाई उनको भक्तपुर स्थित निवासबाट पक्राउ गरिएको हो। प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालत समक्ष उपस्थित गराइँदैछ। नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र नार्क र सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल बीच कृषि मौसम सल्लाह बुलेटिन कार्यक्रम प्रसारण हुने सम्बन्धी सम्झौता भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबारमा आज रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा र नार्कका कार्यालय प्रमुख काली प्रसाद उपाध्यायले कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक लामाले रेडियो नेपालबाट प्रसारण हुने कृषि र मौसम सम्बन्धी कार्यक्रम कृषिमा निर्भर नागरिकलाई सन्देश र सही सूचना प्रवाह गर्नका लागि महत्वपूर्ण हुने बताउनुभयो। कार्यकारी निर्देशक लामाले नार्कसँगको सहकार्य र साझेदारीले किसानलाई आधुनिक कृषि प्रणाली र वैज्ञानिकहरूको निकट पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय समृद्धिका लागि बलियो र आधुनिक कृषि प्रणाली मार्फत आवश्यक पर्ने सूचनाहरू प्रवाहका लागि कार्यक्रम महत्वपूर्ण हुने पनि कार्यकारी निर्देशक लामाले बताउनुभयो। नार्का कार्यालय प्रमुख कालीप्रसाद उपाध्यायले रेडियो नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो। रेडियो नेपालबाट प्रत्येक शनिबार साँझ 6:25 देखि 6:35 बजेसम्म कार्यक्रम तथा कृषि सम्बन्धी विभिन्न सन्देश प्रसारणको निरन्तरताका लागि सम्झौता भएको हो। भक्तपुर क्यान्सर अस्पतालले 14 वर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निशुल्क सेवा शुरूआत गरेको छ। अस्पतालले यही मंगसिर 2 गतेदेखि 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निशुल्क सेवा शुरू गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क गर्ने गरी गत कार्तिक 11 गते मन्त्री स्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो। सरकारले सरकारी अस्पताल मध्ये भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निशुल्क गर्ने निर्णय गरेको हो। पछिल्लो समय पाल्पाको रानी महलमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्। धार्मिक पर्यटनको समेत राम्रो गन्तव्यको रूपमा रहेको रानी महलको व्यवस्थापनमा थप सुधार गर्नुका साथै प्रचार प्रसार र संरक्षण गर्ने हो भने पर्यटकको संख्यामा वृद्धि भई त्यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
रानीमहल दरबारलाई नेपालको ताजमहलका रूपमा लिने गरिन्छ। काली गण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला कौशलमा रानीमहल दरबार रहेको छ। काली गण्डकी नदी उत्तरतर्फ बगेको यस स्थानलाई उत्तर वाहिनीको रूपमा समेत लिने गरिन्छ। अहिले रानीमहल दरबार पाल्पाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। दरबारका सबै कोठाहरूमा पुराना वस्तु राख्ने र संग्रहालयको रूपमा विकास गर्न जरुरी रहेको तानसेनका स्थानीय किरण चित्रकार बताउनुभयो।
त्यतिखेरका लुगा फाटाहरू, हतियारहरू, औजारहरू सबै म्युजियमको हिसाबले राखेकोमा यहाँ पर्यटकहरूले अलिकति भुल्ने बाटो पनि हुन्थ्यो।
जनरल खड्ग शमशेरले आफ्नै रानी तेज कुमारीको सम्झनामा रानीमहलको निर्माण गरेका थिए। दरबार र यस क्षेत्र निकै राम्रो भए पनि उचित संरक्षणमा ध्यान दिनुपर्ने बुटवलबाट पहिलो पटक रानीमहल आउनु भएकी शोभा सुवेदीले बताउनुभयो।
राम्रो लाग्यो, व्यवस्थापन संरक्षण राम्रो हुनु पर्यो।
काली गण्डकी नदीबाटै जग निकाली बनाइएको महलभित्र 24 कोठा, पोखरी, मन्दिर, बगैंचा, तबेला आदि रहेका छन्। युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा दरबार बनाइएको हो। त्यो समयको सिप र कला कौशलको उत्कृष्ट नमूनाको रूपमा रानीमहल दरबार रहेको नेपाल संस्कृत विश्वविद्यालय दाङका प्राध्यापक डाक्टर विक्रमदेव नेपालको भनाई छ।
यो महल 9 वर्षमा पूरा गरेको, त्यतिखेर आधुनिक इक्विपमेन्टहरू पनि केही नभएको अवस्थामा पनि यति बलियो छ।
दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकको रूपमा समेत लिने गरिन्छ। रानीमहल दरबार क्षेत्रलाई विक्रम सम्बत 2072 साल साउन 10 गते नेपाल सरकार पुरातत्व विभागबाट तानसेन नगरपालिकामा हस्तान्तरण गरिएको हो। तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला,
रानीमहलको मात्र नभई त्यस वरपर रहेको क्षेत्रमा पनि हामीले बजेट विनियोजन गरेका छौँ। अहिले रानीमहलमा सिपेजको समस्या आएको छ, त्यसले गर्दा त्यसको सौन्दर्यमा केही क्षयीकरण भएको छ। हामी यो वर्ष त्यो सिवेज हटाउने प्रविधि प्रयोग गरेर यसलाई आकर्षक र सुन्दर बनाउने योजनामा रहेका छौँ।
दैनिक सरदर 500 देखि 1000 सम्म पर्यटक पुग्ने रानीमहलबाट तानसेन नगरपालिकाले वार्षिक रूपमा 60 लाख आमदानी गर्दै आएको छ। पर्यटनको निकै राम्रो सम्भावना भएकाले रानीमहल क्षेत्रलाई अझ बढी व्यवस्थित र प्रचार गर्ने हो भने यस क्षेत्रको आर्थिक विकासमा समेत यसले टेवा पुर्याउने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाको पर्यटकीय गन्तव्य रानीमहल सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। पदयात्राका लागि विश्वविख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ। चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खलबलिने र यात्रामा बाधा पुग्ने भएकोले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी भोलाको निधन भएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर 4 गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको 57 वर्षको उमेरमा गैराती हृदयघातबाट निधन भएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो। इमान्दार र जुझारू स्वभावका सिद्दिकी पहिलो संविधान सभा 2064 सभासद हुनुभएको थियो। उहाँको आज अपरान्ह 4 बजे अन्त्येष्टि गरिने कोइरालाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताउनु भएको छ। राष्ट्रपति जो बाइडेनको प्रशासनकालमा गैर कानूनी रूपमा आप्रवासीको संख्या बढ़ेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताउनु भएको हो। अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब 1,10,00,000 मानिस गैर कानूनी रूपमा बसिरहेका अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकालाई बलात्कार र हत्या गर्ने गरेको दावी गर्नुभएको छ। आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक पटक गैर कानूनी आप्रवासी विरूद्ध आवाज उठाउनु भएको थियो। यही मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ निष्पक्ष भइरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री रमेश लेखकको निर्देशन। 1 महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। प्रधानमन्त्री लगायत नेताहरू विरूद्ध सामाजिक सञ्जालबाट अपवाह फैलाउने दुर्गा प्रसाई पक्राउ र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।